नमस्कार, कार्यक्रम अन्तरसंवादबाट कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा प्रत्यक्ष कुराकानी गर्दछौ। नेपाल राष्ट्र बैंकको गवर्नरको पाँच वर्षे कार्यकाल पूरा गरी गवर्नर महाप्रसाद अधिकारी हिजो विदाई हुनु भएको छ। उहाँको कार्यकाल अर्थतन्त्रमा विभिन्न उतार चढ़ावका बीच बितेको छ। उहाँको कार्यकाल सकिदासम्म अर्थतन्त्रका बाह्य सूचकहरू सुदृढ अवस्थामा रहेका छन् भने अर्थतन्त्रका आन्तरिक सूचकहरू अझै पनि सकसपूर्ण अवस्थामा नै रहेको देखिन्छ। 2076 साल चैत 25 गतेबाट गवर्नरको कार्यभार सम्हाल्नुभएका अधिकारीले विगत पाँच वर्षको अवधिमा 16 नियमावली विनियावली 11 नीति 27 मार्गदर्शन तथा फ्रेमवर्क 11 निर्देशिका 41 कार्यविधि 7 म्यानुअल तथा अन्य 3 गरी 116 नीतिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। केन्द्रीय बैंकको संस्थागत सुशासन सुदृढ़ गर्न जोखिम व्यवस्थापन गर्न तथा बैंकको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन भूमिका खेलेको गवर्नर अधिकारीको भनाई रहेको छ। कोरोना महामारीको समयमा सकसपूर्ण अर्थतन्त्रलाई लयमा राख्न सकेको विषयमा गवर्नर अधिकारीको प्रशंसा हुँदै आएको छ भने राजनीतिक हस्तक्षेपलाई झेल्न नसकेको भनेर कतिपयले उहाँको आलोचना पनि गर्दै आएका छन्। अहिले बैंकिङ क्षेत्र शिथिल अवस्था रहेको छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या पनि झेलिरहेका छन्। कर्जा प्रवाह अपेक्षित रूपमा हुन सकिरहेको छैन भने घर जग्गा कारोबार पनि सुस्त आएको छ। रोजगारीका अवसरहरू सीमित हुँदै गएका छन्। पूँजी बजारमा अपेक्षित सुधार हुन सकिरहेको छैन भने आयात र निर्यातमा समेत केही समस्या देखा परिरहेका छन्। आजको अन्तरसंवादमा हामी नेपाल राष्ट्र बैंकले पाँच वर्षमा गरेका कार्य उपलब्धि र अर्थतन्त्रका विद्यमान समस्याबारे केन्द्रित भएर आफ्नो कार्यकाल पूरा गरी विदा हुनुभएका नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्कार सम्पूर्ण आदरणीय श्रोतालाई अन्तरसंवाद सुनिरहनु भएका सबैमा।
नेपाल राष्ट्र बैंकको गवर्नरका रूपमा आफ्नो पाँच वर्षे कार्यकाल यहाँले पूरा गर्नुभएको छ। हिजो यहाँ विदा पनि हुनुभयो। यो अवधिमा यहाँको नेतृत्वमा भए गरेका कार्य र उपलब्धिलाई यहाँले कसरी चित्रण गर्नुहुन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद। पहिले त म आजबाट नेपाल राष्ट्र बैंकको नेतृत्वबाट विदा भइरहेको छु। मलाई यो नेतृत्वदायी भूमिका निर्वाह गर्ने अर्थतन्त्रको एउटा महत्वपूर्ण संस्थाको नेतृत्व गर्ने अवसर प्रदान गर्नुभएकोमा यस अवसरमा सम्पूर्ण आदरणीय श्रोता वर्गमा पनि हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँले अघि पृष्ठभूमिमा भन्नुभए जस्तै वास्तवमा यो पाँच वर्ष निकै चुनौतीपूर्ण वर्षहरू थिए। 2019 अन्त्यतिर सुरु भएको कोभिड महामारी थियो। मलाई नियुक्ति गरिराख्दाखेरि नेपालमा पनि लकडाउन सुरु भएको लगभग 15 दिन जति भइसकेका थियो। अब लकडाउनको बेलामा निश्चय पनि सबै आर्थिक क्रियाकलापहरू ठप्प थिए, कारोबारहरू बन्द थियो, हिन्डुल बन्द थियो। त्यसले गर्दा यो स्वास्थ्यको चुनौती जुन थियो त्यो स्वास्थ्यको चुनौतीलाई सामना गर्नलाई राज्यले सबैजसो विश्वभरि नै राज्यहरूले चाहिँ लकडाउनको विधि अप्नाएको हो। अब त्यो लकडाउन भइराख्दाखेरि आर्थिक क्रियाकलापहरू एकदमै असर पर्नु स्वाभाविक हो। मान्छेहरूले केही कामै गर्नै पाएनन्, व्यवसाय गर्नै पाएनन्, उत्पादनमा लाग्नै पाएनन्, होइन? जसले गर्दाखेरि अर्थतन्त्रहरूमा ठुलो असर पर्यो, होइन? अब यो त्यो अवस्थामा चाहिँ हामीलाई यति ठुलो चुनौती थियो कि कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने र कसरी अर्थतन्त्रलाई ट्र्याकमा राख्ने, त कसरी यसलाई पुनर्ताजगी दिने, रिहेबिलिटेट गर्ने भन्ने कुरो निकै चुनौतीपूर्ण विषय थियो। यो पहिलो वर्ष र दोस्रो वर्षसम्म यो खालको कोभिडको चाहिँ चुनौती हामीलाई रह्यो र यो चाहिँ अब आर्थिक क्षेत्रबाटै सृजित समस्या होइन कि यो चाहिँ स्वास्थ्यसँग सम्बन्धित विषयबाट सृजित समस्या र प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग गाँसे विषय थियो। पहिलो वर्ष खास गरी हामीले यसलाई तिर्नलाई, यसबाट बच्नलाई, होइन? अब मान्छे बच्नलाई त राज्यले विभिन्न उपाय अप्नायो, हामीले पनि आफ्नो काम गरिराख्दाखेरि आफ्ना स्टाफहरू यो सेक्टरका स्टाफहरूलाई कसरी बचाएर काम गर्न सकिन्छ, ब्याङ्किङ सेवा दिन सकिन्छ, अर्थतन्त्रलाई बचाउन सकिन्छ, ऋणीहरूलाई बचाउन सकिन्छ, उद्यमीहरूलाई चाहिँ बचाउन सकिन्छ भन्ने किसिमबाट हामी लागेर काम गऱ्यौँ। पहिलो वर्षको हाम्रो ड्युटी नै कर्तव्य नै त्यही भयो र त्यसमा नेपाल राष्ट्र ब्याङ्कले धेरै महत्त्वपूर्ण काम गर्यो जस्तो मलाई लाग्छ, सबै टिम सबैको सहयोगले, जसको फलस्वरूप चाहिँ उद्योगी व्यवसायीहरूले धेरैले भनौँ न हात धुनु परेन आफ्नो रेगुलर कामबाट काम कारवाहीबाट हामीले धेरै खालका मेजरहरू लियौँ। यी कुराहरू मैले त्यो हिजो रिलिज गरेको पुस्तकमा पनि नेपाल राष्ट्र ब्याङ्कको 5 वर्ष पुस्तक जुन छ त्यसमा पनि स्पष्ट रूपमा उल्लेख गरेका छु। कोभिडको बेलामा नेपाल राष्ट्र ब्याङ्कले कतिको कसरी खालको सहज किसिमको मौद्रिक नीति नीतिहरू ल्याएर चाहिँ ग्राहकहरूलाई ब्याङ्कहरूलाई सहजता प्रदान गर्यो जसले गर्दा उद्यमशीलता टिकाइराख्न सजिलो भयो भन्ने कुरा त्यो अवधिमा रह्यो। त्यसपछि आएर अब हामीले यो गरिराख्दाखेरि पछिल्ला वर्षहरूमा त्यही सुविधा सधैँभरि खोज्ने खालको स्वभाव पनि देखियो होइन, जुन बेला अप्ठ्यारो परेर दिएको सुविधा थियो सधैँभरि त्यही सुविधा रहने कुरो भएन, त्यसले गर्दा हामीले ग्रेजुअली
मैले यही विषयलाई थप समर्थन पनि गर्न चाहे। अब खास गरी कोविडको समयमा बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापन गर्न, कर्जाको पुनर्तालिकीकरण गर्न, खराब कर्जाको व्यवस्थापन र बैंकहरूको वित्तीय अवस्थालाई दुरूस्त राख्न यहाँले त्यो समयमा भूमिका खेल्नु भएको थियो, जुन कुरालाई यहाँले भनि नै सक्नु भएको छ, त्यसको प्रशंसा पनि भएको थियो। तर पछि ले भने जस्तै अब मौद्रिक नीतिलाई कडाई गरेको भनेर विस्तारै आलोचना पनि हुन थालेको थियो, जुन सन्दर्भलाई यहाँले उल्लेख गर्दै पनि हुनुहुन्थ्यो। पछिल्ला मौद्रिक नीतिमा कडाईका साथ नीति अवलम्बन गरेको भन्ने विषयलाई यहाँले जोड्दै हुनुहुन्थ्यो, यो विषयलाई कसरी हेर्न सकिन्छ? मैले यहाँले भनिरहेकै सन्दर्भबाट थप अगाडि बढाउन चाहेको
हो। यहाँले एकदमै सही कुरो गर्नुभयो। वास्तवमा शुरूका दिनमा संसारभरिकै ट्रेन्ड पनि के रह्यो भने हामीले कसरी हुन्छ आफू पनि बाँच्ने अरूलाई पनि बचाउने पोलिसी संसारका अर्थतन्त्रहरूले लिए, केन्द्रीय ब्याङ्कहरूले पनि लिए र हामीले त्यसमै लाग्यौँ। हामी पनि त्यो राम्रो आउटकम भयो। तर त्यसपछिको वर्ष 2021-22 के सुरुवात भयो भने यहाँले पनि हेर्नुभयो भने संसारमा इन्धनको मूल्य यसरी बढेर गयो कि झन्नै झन्नै 2019-20 इन्धनको मूल्यको तेब्बर मूल्य भयो होइन अन्तर्राष्ट्रिय रूपमै। त्यसको असर चाहिँ हाम्रो इम्पोर्टमा पर्यो होइन, हाम्रो चाहिँ टोटल इम्पोर्टको भ्यालुमा पर्यो, जसको फलस्वरूप यहाँले हेर्नु भने कतिपय निर्माण व्यवसायीहरू अहिले पनि त्यति बेला आफूले चाहिँ बिड गरिसकेको आफूले काम गरिरहेको कुरोमा त्यति बेलाको मूल्यको चापले अहिलेसम्म पनि अप्ठ्यारोमा परिरहेका अवस्थाहरू छन्। तपाईँले गहिरो गरी व्यवसायीहरूलाई सोध्नुभयो भने यहाँ मात्रै होइन संसारभरि नै त्यस्तो देखिन्छ, किनकि उनीहरूले 2019-20 बिट गरेर काम लिएका होलान्, पछाडि काम गर्नु पर्यो मूल्य बढो, त्यस्तो स्थिति त्यति बेला रह्यो। र संसारकै मूल्य वृद्धि इतिहासमै यहाँले हेर्नुभयो भनेदेखि 8.5% मूल्य वृद्धि एभरेजमा भयो, 8.5% भन्दा माथि गयो ग्लोबल चाहिँ इन्फ्लेसन नै। हाम्रो कन्टेक्स्टमा पनि 8.5% भन्दा माथिको मूल्य वृद्धि 2022 हामीले फेस गर्यौँ। सँगसँगै त्यति बेला यो दुइटै चक्र मूल्य वृद्धि मात्र होइन कि यो मूल्य वृद्धिको असर स्वरूप हाम्रो इम्पोर्टको साइज पनि बढ्न गएको फलस्वरूप हाम्रो चाहिँ यो संचित विदेशी मुद्राको संचित जुन थियो त्यो घट्यो। त्यो साल चाहिँ एकै वर्ष मात्रै हाम्रो समग्र अर्थतन्त्रको चाहिँ झन्नै झन्नै 13% ऋणात्मक भयो चालु खाता, एकै वर्ष 12% भन्दा माथि चालु खाता ऋणात्मक हुनु घाटामा जानु भनेको यो धेरै धेरै संवेदनशील विषय थियो। यो निरन्तरता हुने साथ अर्को वर्ष हामीलाई ठुलै प्रेसर पर्न सक्थ्यो, मलाई हामी हाम्रो चाहिँ जिडिपीको दाँजोमा हाम्रो ऋण त्यति ठुलो छैन, तर प्रेसर त हाम्रो जस्तो मुलुक जो चाहिँ अब रेमिटेन्समा भर पर्नु परेको छ, अरू अब ट्रेड डेफिसिट हाम्रो निरन्तर प्रवृत्ति हो, यस्तो मुलुकलाई त्यो खालको स्थिति आउँदाखेरि यो खालको ट्रेन्ड हुँदाखेरि हामीलाई भोलि चाहिँ साँच्चै समस्या पर्न सक्ने, कुनै पनि बेला औषधि किन्नलाई पनि विदेशी मुद्रा नहुने स्थितिहरू हुन सक्छ भनेर हामीले विदेशी मुद्राको व्यवस्थाहरूमा र हाम्रा नीतिहरूमा केही कडाई गरौँ जुन आवश्यक थियो त्यो कडाई भएन भने हामीले समग्र रूपमै हामीले भोलि ठुलो ठुलो जोखिम मोल्नुपर्ने अवस्थाहरू थियो र 2022 हामीले करिब करिब 1.5 वर्ष जति अलिकति कडाई मौद्रिक नीति चाहिँ लागू गऱ्यौँ। त्यसको मेन उद्देश्य बढेर गएको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने एउटा विषय थियो भने त्योभन्दा महत्त्वपूर्ण विषय अर्को हाम्रो जुन किसिमले विदेशी मुद्राको संचिति एकै वर्षमा घटेर गयो त्यो चाहिँ अत्यन्तै भयावह कुरा थियो। त्यसलाई प्रिजर्भ गर्नलाई त्यसबाट बच्नलाई हामीले अलिकति कडाई मौद्रिक नीतिहरू लियौँ। कडाई मौद्रिक नीति लिइराख्दाखेरि हाम्रो उद्देश्यहरू केही पनि होइन कि समग्र अर्थतन्त्रलाई हामीले स्थिरता दिनुपर्छ यसलाई बचाएर राख्नुपर्छ भन्ने उद्देश्यले थियो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले नेपाल राष्ट्र बैंकले 5 वर्षमा गरेका कार्य उपलब्धि र अर्थतन्त्रका विद्यमान समस्याबारे केन्द्रित भएर आफ्नो कार्यकाल पूरा गरी विदा हुनुभएका नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ गवर्नरज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब तपाईँ गवर्नर पदबाट विदा हुँदै गर्दा अर्थतन्त्रका आन्तरिक सूचकहरू सकसपूर्ण अवस्थामा रहेका छन् जुन कुराको अवगत यहाँलाई पनि राम्रोसँग रहेको छ, जस्तो कि कर्जा प्रवाह अपेक्षित रूपमा हुन सकिरहेको छैन, आयात र निर्यातको अवस्था पनि सन्तोषजनक हो भनेर भन्न सकिने अवस्था छैन भनेर अर्थतन्त्रका विज्ञहरूले यहाँ जस्तै विज्ञ व्यक्तिहरूले भनिरहनु भएको छ। कर्जका कारोबार सुस्ताएको अवस्था छ, यो विगत 1.5-2 वर्षदेखि यो समस्या देखा परिरहेको छ। सहकारीको समस्या त झनै विकराल अवस्थामा देखिरहेको छ। मैले किन सहकारीको समस्या जोडे भने यो पनि वित्तीय क्षेत्रसँग सम्बन्धित विषय हो। कतिपय वित्तीय संस्था त धराशयी भइरहेका छन् र कतिपय हुँदैछन् भनेर पनि चर्चा परिचर्चा भइसकेको छ, भइरहेको छ। एकार्थ भएका उदाहरणहरू पनि रहेका छन्। अर्थतन्त्रका समस्याका रूपमा रहेका यी तमाम विषयहरूलाई यहाँले के कसरी मूल्यांकन गर्नु भएको छ, कसरी हेर्नु भएको छ? हाम्रो अर्थतन्त्र मौद्रिक नीति लगायतलाई हामी कसरी विश्लेषण गर्न सक्छौ यी तमाम समस्याहरूका बीचबाट?
हस्, धन्यवाद। यो अर्को महत्त्वपूर्ण अवसर दिनुभयो। बजारमा होइन अलिकति रहेको एक खालको मिथ्या कुराहरू पनि छन् जसलाई मैले चिर्ने अवसर यहाँले प्रदान गर्नुभएको छ। समस्त आदरणीय श्रोता माझ, समग्र अर्थतन्त्रको अवस्था यहाँहरूले हेर्नुभयो भने त्यस्तो नराम्रो छैन। मैले अघि पनि भनिहालेँ, एउटा मापन गर्ने नेपाल राष्ट्र ब्याङ्कको चाहिँ जिम्मेवारीभित्र रहेको म्यान्डेटभित्र रहेको महत्त्वपूर्ण इन्डिकेटर चाहिँ मूल्य स्थिति हो, इन्फ्लेसन हो, जुन चाहिँ अहिले 4% हाराहारीमा छ। औसतमा पनि पाउने 5% छ। हाम्रो लक्ष्य नै 5% हाराहारीमा राख्ने हो। त्यसले गर्दा हाम्रो चुलोहरू हाम्रो यसलाई ओभरअलमा है कुनै कुनै वस्तुको मूल्य वृद्धि भयो होला, कुनैको नभए होला, त्यो अलग कुरो। ओभरअलमा हाम्रो लक्ष्यभित्रै छ मुद्रास्फीति। दोस्रो बाह्य क्षेत्रको विषय हामीले भनिराख्दाखेरि अहिले जुन हामीले 2022 समस्या भोगिया थियौँ, झन् 13% जिडिपीको चालु खाता घाटा भएको, अहिले हामीसँग चालु खाता पनि राम्रोसँग बचतमा छ, शोधनान्तर स्थिति त्यसै गरी झन्नै पाउने 3 खर्बको बचतमा छ भने हाम्रो विदेशी विनिमयको संस्थितिको अवस्था पनि झन्नै 18.53 अर्ब संस्थिति डलर टर्ममा होइन युएस डलर 18.53 अर्ब संस्थितिमा रहेको छ। त्यसै गरी ब्याङ्क वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा तरलता छ, उनीहरूबाट केही रकम हामीले मोपकै गरेर हामीले तानेरै राखिरहेका छौँ। यो चाहिँ प्राइसलाई खास गरी इन्ट्रेस्ट रेटलाई स्टेबल गर्नको लागि हो। हामीले न्यूनतम पनि 3% ब्याज हुनुपर्छ डिपोजिटरलाई भन्ने रुल बनाएका छौँ, एक किसिमको करिडरको तल्लो सीमा। त्यो नभइदिएको भए अहिले सारा यो बचतकर्ताहरूको बचतको ब्याज चाहिँ धेरै तल आउँथ्यो। यो बिचमा 1%-1.5%मा झर्नुपर्ने स्थितिहरू हुनसक्थ्यो। यो चाहिँ कमसेकम करोडौँ 5 करोड डिपोजिटरहरूलाई चाहिँ हामीले एक खालको मिनिमम ब्याज ग्यारेन्टी हुने खालको नीति हामीले यो लिएका छौँ। त्यस कारण यो ब्याज दर पनि कम भइरहेको अवस्था छ। स्पेसल्ली व्यवसायीहरू जो ऋणी छन् उहाँहरूलाई सहजता प्रदान हुने खालको ब्याज दरको रहेको छ। अहिले लिक्विडिटी प्रशस्त छ, ऋण लिन चाहने, आफ्नो व्यवसाय गर्न चाहने, उद्यम गर्न चाहने, सही कुरो ब्याङ्कमा प्रपोजल पुर्याउन सक्ने व्यक्तिहरूले ऋण नपाउने अवस्था छैन, ब्याङ्कहरूले त्यस्ता खालको ग्राहक खोजेर बसिरहेको बेला हो। त्यसले गर्दा हामीले अर्थतन्त्रका सूचक चाहिँ गलत छन् अर्थात् समग्र आर्थिक स्थिति गलत छ भन्ने कुरा, सही छैन भन्ने कुराबाट हामी चाहिँ त्यो गलत तथ्याङ्कहरू गलत कुराहरू बाहिर ल्याउने कुराबाट चाहिँ बाहिरै रहनुपर्छ। अहिलेको फ्याक्टहरू चाहिँ यस्तो हो कि हाम्रो आर्थिक फन्डामेन्टलहरू, आर्थिक सूचकाङ्कहरू हामी स्ट्रङ छौँ। ब्याङ्क वित्तीय संस्थाहरूको सन्दर्भमा पनि ब्याङ्क वित्तीय संस्थाहरू जो राष्ट्र ब्याङ्कको नियमन अन्तर्गत छन् उनीहरूलाई राष्ट्र ब्याङ्कले क्लोजली हेर्छन्। कहिलेकाहीँ आउँछ कुराहरू, कुनै समस्यामा जान सक्छन्, समस्यामा गयो भने तिनलाई म्यानेज गर्ने, तिनलाई रिकभर गराउने मेकानिजमहरू स्पष्ट रूपमा छ राष्ट्र ब्याङ्कको संयन्त्रभित्र, ब्याङ्किङ सिस्टममा के अरे संसदले बनाइदिएको कानुन छ, त्यो कानुनभित्र बसेर राष्ट्र ब्याङ्क त्यो भूमिका निर्वाह गर्छ नै। धेरै हामीले डिपोजिटरको प्रोटेक्सनलाई धेरै खालका कामहरू गरेका छौँ, कन्ज्युमर प्रोटेक्सनको लागि पनि धेरै कामहरू गरेका छौँ। यस अर्थमा अब विदेशी मुद्रा हामीसँग प्रशस्त छ अनि सँगसँगै आयातको प्रसङ्ग पनि यहाँले जोड्नुभयो। यो वर्ष लास्ट इयरको भन्दा निकै बेसी आयात भइरहेको अवस्था छ। अहिले हेर्नु भने तथ्याङ्कबाटै हामी 10-11% सात महिनाको तथ्याङ्कमा आयात बढेको छ भने निर्यात त झनै 50% बढिरहेको छ। भला यो निर्यात त्यति सस्टेनेबल नहोला, कुनै वस्तु विशेष होला, त्यो आफ्नो ठाउँमा छ होइन। गत सालभन्दा झन्डै 50% बढ्नु भने यो निकै रिमार्केबल, निकै उपलब्धिपूर्ण विषय नै हो। त्यसकारण अर्थतन्त्रको आयात निर्यातको विषयहरूमा अहिले निकै सुधार भएको छ गत 2 वर्षभन्दा होइन। गत 2 वर्ष आयात अलिकति सङ्कुचित भएको हो अनि यो साल आयात बढेर गइरहेछ, त्यसै गरी निर्यात पनि बढेर गइरहेछ। हामीसँग संस्कृति पनि त्यसरी नै इम्प्रुभ भइरहेछ, बढेर गइरहेछ भने बाह्य क्षेत्रतर्फ हामी कुनै खालको समस्या छैनौँ, एकदमै सुदृढ अवस्थामा छौँ। आन्तरिक रूपमा पनि हामीसँग प्रशस्त तरलता छ, चाहिएको बेलामा ऋणीहरूले ऋण लिन सक्ने क्षमता छ होइन। बाहिरबाट इम्पोर्ट गरेरै यो ऋण लिनुपर्ने छ भने पनि विदेशी मुद्रा संचित छ होइन। यो अवस्थामा हामी सबै अर्थतन्त्रको विषयहरू चाहिँ सबै बिग्रियो भनेर बोल्ने अथवा यो नकारात्मक कुराहरू राख्नुपर्ने अवस्था छैन। हामी त्यति हो, कतिपयको आफ्नो पोर्टफोलियो बिग्रिया हुन सक्छ। यहाँले अर्को पाटोबाट पनि हेर्नुभयो हुन्छ, संस्थाहरू, कर्पोरेटहरू जे जति हुन् यहाँ काम गरिरहेका उद्योग व्यवसायहरू, ब्याङ्क वित्तीय संस्था, इन्सुरेन्स बाहेक अरू सबैको कर्पोरेट ट्याक्सहरू, सरकारलाई दिने राजस्वहरूमा खासै ठुलो कमी आएको छैन यो साल। यो साल राम्रो छ, त्यसले गर्दा म अलिकति सकारात्मक दिशातिर समग्र अर्थतन्त्र गइरहेको बेहोरा सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूसँग निवेदन गर्न चाहन्छु। त्यस्तो यहाँले भन्नुभएको जस्तो बाह्य मात्रै होइन आन्तरिक अर्थतन्त्रमा पनि त्यति हो। ब्याङ्कहरूको रिकभरीमा अलिकति प्रेसर छ, त्यो प्रेसर चाहिँ अब पेमेन्टमा अलिकति फसेको रकमहरू, ऋणहरू उठ्नलाई गाह्रो भएको हो। यो चाहिँ कहिलेकाहीँ यो इकोनोमिक साइकलमा आउँछ यस्तो कुराहरू, तर ग्रेजुअली यो कुरा सुधार हुँदै जानेछ।
अर्थतन्त्रका व्यवहार र आर्थिक व्यवहारहरूमा नेपालले केही सुधार गर्नुपर्छ भन्ने कुराहरू पनि आइरहेका छन्। फाइनान्सियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा नेपाल परेको छ। यसको मतलब अब नेपालले आफ्ना आर्थिक गतिविधि र व्यवहारहरूमा कानूनी हिसाबबाट सचेत रहँदै सुदृढ गर्नुपर्छ भन्ने कुराहरू पनि रहेको छ। सरकारले यसलाई तदारूकताका साथ ग्रे लिस्टबाट बाहिर ल्याउनका लागि अब हामी प्रयत्न गर्छौं भनेर भनिरहेको अवस्था पनि छ। यहाँ अर्थतन्त्रको विज्ञ व्यक्तित्व समेत हुनुहुन्छ, विगतमा अन्य विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव पनि यहाँलाई रहेको छ। भनिसकेपछि अब यो ग्रे लिस्टबाट नेपाललाई ल्याउनका लागि र आर्थिक रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई सुधार गर्नका लागि कसरी अगाडि बढ्नु पर्ला?
धन्यवाद, यो प्रसंग पनि त्यतिकै महत्वपूर्ण छ। वास्तवमा यो FATF एउटा अन्तर सरकारी निकाय विश्वव्यापी रूपमा स्थापना भएको संस्था हो। यसले विश्वका सबै जसो मुलुकहरूमा यो सुशासन, खास गरी गैर कानूनी आर्जनबाट सम्पत्तिहरू आर्जन गरिरहेछ भने त्यस्तो कुरालाई नियन्त्रण गर्नलाई, र यो फाइनेन्सिङको तर्फमा चाहिँ टेरिस्ट फाइनेन्सिङको लागि नियन्त्रण गर्नलाई स्थापित संस्था हो। अब नेपालको सन्दर्भमा यसले यो संस्था अन्तर्गत रिजनल बेसिसमा विभिन्न संस्थाहरू स्थापना भएका छन्। FATF स्टाइल चाहिँ रिजनल बडीहरू छन्। हाम्रो सन्दर्भमा हामी सदस्य रहेको बडी चाहिँ APG एन्टी मनी लन्ड्रिङ भन्ने हो, एसिया पेसिफिक ग्रुप भनेर। त्यो एसिया पेसिफिक ग्रुप र प्रत्येक यस्ता खालका ग्रुपहरूले रिजनल बडीहरूले र एफएटिएफ आफैले पनि यो आफ्ना मेम्बरहरूको म्युचुअल इभ्यालुएसन गर्ने गर्छ, पारस्परिक चाहिँ यो मूल्याङ्कन गर्ने गर्छ सामूहिक रूपमा। यो पारस्परिक मूल्याङ्कनको चाहिँ उद्देश्य के हो त भन्दा त्यहाँ चाहिँ यस्तो गैर कानुनी धन्दाबाट आर्जित कुराहरू, त्यसबाट सृजित कुराहरूलाई जफत हुने व्यवस्था छ कि छैन, त्यस्तै यो गैर कानुनी धन्दा एक देशमा मात्रै सीमित छैन, अर्को देश एक अर्को देशलाई पनि असर गर्छ, त्यसको लागि प्रोपर समन्वय विभिन्न मुलुकभित्र गरिरहेको छ कि छैन भन्ने लगायतका विषयमा हेर्ने गर्छ। हामीले पनि हाम्रो प्रसङ्गमा हेऱ्यौँ भने यो भर्खरै 22-23 चाहिँ यो तेस्रो पारस्परिक मूल्याङ्कन गरेको थियो। त्यो मूल्याङ्कनको चाहिँ स्वरूपमा हामीले विगत वर्षहरूमा गरेको 10 वर्षमा अघिल्लो 10 वर्ष अगाडि गरेको मूल्याङ्कनको दाँडामा चाहिँ हाम्रो धेरै नै प्रगति भएको छ।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
अब यस्तो मूल्याङ्कन पछि सामान्यतया मुलुकहरू यस्तो लिस्टिङमा पर्ने गर्छन् होइन, जुन मुलुकहरूमा अत्यन्त विकसित सिस्टम छ उनीहरू चाहिँ लिस्टिङमा पर्दैनन्। अब हाम्रो स्वाभाविकले हाम्रो मुलुक अलिकति पछाडि परेकै मुलुक हो विभिन्न हिसाबले, सुशासन सबै हिसाबले, त्यसले गर्दा यो गैर कानुनी आर्जनको सन्दर्भमा लिनुपर्ने थप स्टेपहरू हामीले केही सुझाएको छ। नेपाल सरकारले पनि आफ्नो 2081-86 रणनीतिक योजना बनाएको छ यो विषयमा, र उताको संस्थासँग पनि हामीले एक्सन प्लान बनाएर हामीले त्यसबाट बाहिर एक्जिट हुने निस्कने कार्यक्रमहरू बनाएको छौँ। त्यसले कार्यान्वयन गर्दै जाँदाखेरि त्यो कार्यान्वयन योग्य छ, त्यस्तो चाहिँ भेग गर्नै नसकिने विषय पनि छैन, त्यो गर्दाखेरि त्यो लिस्टबाट हामी एक्जिट हुन्छौँ। त्यति हो, हामी डेडिकेटेड हिसाबले त्यसको कार्यान्वयनमा लाग्नुपर्छ।
हुन्छ, यहाँको महत्वपूर्ण र व्यस्त समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। आजको अन्तरसंवादमा हामीले नेपाल राष्ट्र बैंकले 5 वर्षमा गरेका कार्य, उपलब्धि र अर्थतन्त्रका समस्याबारे केन्द्रित भएर आफ्नो कार्यकाल पूरा गरी विदा हुनुभएका नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।